بسم اللہ الرحمن الرحیم. ملفوظات مسیح ماؤد. 17 اکتوبر سن 1902. احباب میں سے ایک نے حضرت اقدس کی خدمت میں ذکر کیا کہ آج قادیان میں ٹیکے والے آئے تھے باہر باغ میں. انہوں نے سب کو بلایا اور ایک لمبی تقریر کی جس میں ٹیکے کے فوائد لوگوں کو بتلائے. انجام یہ ہوا کہ سب نے اس امر پر اتفاق کر لیا کہ ہم ٹیکے لگوائیں گے. تقریر کرنے والے صاحب رائے پرتاپ سنگھ تھے. انہوں نے یہ بھی کہا کہ میں نے مرزا صاحب کو بھی تاکید کرنی تھی, مگر چونکہ انہوں نے ماننا نہیں اور ڈھنگ بنایا ہوا ہے, اس لیے سردست ان کی خدمت میں کچھ نہیں کہتا. پھر کسی وقت موقع ہوا تو کہوں گا. میں یہاں پر نہ آتا, مگر چونکہ متواتر طور پر رپورٹ پہنچی کہ چوڑوں میں تعاون ہے, اس لیے آنا پڑا. اس بیان پر مولانا حکیم نور الدین صاحب نے بیان کیا کہ ہمارے ہاں نہالی چوڑی آتی ہے. میں نے اسے تعاون کا حال دریافت کیا تھا. کہنے لگی کہ تعاون تو ہے نہیں, ایک لڑکی مری ہے, وہ کئی دنوں سے بیمار تھی, اب کہتے ہیں کہ تعاون سے مری. اس پر حضرت اقدس نے فرمایا کہ چوڑوں میں ہمیشہ کبھی نہ کبھی ایسی موتیں ہوتی رہتی ہیں. ایک دفعہ اسی موسم میں 50 آدمی حیضے سے مر گئے تھے, حالانکہ تعاون وغیرہ نہ تھی. اور چوڑوں کا محلہ تو ہم سے ایسے ہی دور ہے جیسے کہ ننگل اور پہنی. یہ لوگ زبردستی اسے الحاق کرتے ہیں. آخرکار چوڑوں کی موت کی یہ وجہ معلوم ہوئی کہ ان لوگوں نے مردہ مویشی اس وقت کھائے جبکہ وہ متعفن ہو گئے تھے. پھر بیان کیا گیا کہ ٹیکہ والوں نے سردست کل اکابرین ہندو اور مسلمان کے دست کرائے ہیں, شاید کل یا پرسوں پھر آویں گے. اس پر حضرت اقدس نے ارشاد فرمایا, ہمارے دستخط کشتی نو میں ہیں, جو خدا کے ساتھ سیدھا اور راست ہوگا تو تعاون کی کیا مجال کہ اس کے پاس آوے. پھر حضرت اقدس نے جماعت کو مخاطب کر کے فرمایا, صحابہ میں تعاون ہوتا رہا ہے, ہاں انبیاء کو ہرگز نہیں ہوا. اگر کوئی اس پر سوال کرے تو جواب یہی ہے کہ ہر ایک رنگ جدا ہے. ثابت کرو کہ کوئی نبی تعاون سے مرا ہو, ورنہ اگر ایسا ہوتا تو اللہ تعالیٰ کے معاملے میں کس قدر فتنہ برپا ہوتا. یہ کبھی نہیں ہوا کہ یہودیوں کو تعاون ہوا ہو تو موسیٰ کو بھی ساتھ ہوا ہو, ورنہ سارے یہودی مرتد ہو جاتے. ایک صاحب نے اعتراض کیا کہ بعض لوگ کہتے ہیں کہ جب ٹیکہ بھی علاج نہیں اور اللہ تعالیٰ کا حفاظت کا وعدہ ہے تو پھر مرہم عیسیٰ اور جدوار کا استعمال کیوں بتلایا گیا ہے. اس پر حضرت صاحب نے فرمایا کہ جو علاج اللہ تعالیٰ بتلاوے وہ تو اسی حفاظت میں داخل ہے کہ اس نے خود ایک طریق حفاظت بھی ساتھ بتلا دیا, اور ان شرائع صدر سے ہم اسے استعمال کر سکتے ہیں. لیکن اگر ٹیکے میں خیر ہوتی تو ہم کو اس کا حکم کیا جاتا, اور پھر دیکھتے کہ سب سے اول ہم ہی کرواتے. اگر خدا تعالیٰ آج ہی بتلا دے کہ فلاں علاج ہے یا فلاں دوا مفید ہے تو کیا ہم اسے استعمال نہ کریں گے؟ وہ تو نشان ہوگا. پیغمبر خدا صلی اللہ علیہ وسلم خود کس قدر متوکل تھے, مگر ہمیشہ لوگوں کو دوائیں بتلاتے تھے. اگر ہم عوام الناس کی طرح ٹیکہ کروائیں تو خدا پر ایمان نہ ہوا. پہلے تو یہ تو فیصلہ کیا جائے کہ آیا ہم نے 22 برس پہلے تعاون کی اطلاع دی تھی کہ جس وقت تعاون کا نام نشان رکھنا تھا, اور پھر ہر 5 برس بعد اس کے متعلق ضرور کوئی نہ کوئی خبر دی جاتی رہی ہے. پھر پنجاب کے متعلق خبر دی, حالانکہ اس وقت کوئی مقام اس میں مبتلا نہ تھا. پھر ایک دم پنجاب کے 23 ضلعوں میں پھیل گئی. وہ تمام کتابیں جن میں یہ بیان ہے خود گورنمنٹ کے پاس موجود ہیں. اگر ٹیکے میں کوئی خیر ہوتی تو خدا خود ہمیں بتلاتا, اور ہم اس وقت سب سے پہلے ٹیکہ لگوانے میں اول ہوتے. مگر جب گورنمنٹ نے اختیار دیا ہے تو یہ اختیار ہے, گویا خدا تعالیٰ ہی نے ہمیں دیا ہے کہ جبرن اٹھوا دیا ہے. ہماری جماعت کا صرف دعویٰ ہی دعویٰ نہ ہو کہ وہ اس دعوی بیعت پر نازاں رہیں, بلکہ ان کو اپنے اندر تبدیلی کرنی چاہیے. دیکھو, تعاون کئی بار موسیٰ علیہ السلام کے لشکر پر پڑی. اب دشمن تو خوش ہوتے ہوں گے, مگر موسیٰ علیہ السلام کو کس قدر شرمساری ہوئی ہوگی کہ بلم کی بد دعا کی وجہ سے 80,000 وبا سے مر گئے تھے. ये सब इब्तला उनकी अपनी बदकारियों का नतीजा था, और उन्होंने इस तरह पर अपने अमल से गोया मूसा अलैहि सलाम को बदनाम किया। बस तुम अपने आप को दुरुस्त करो ताकि ऐसा ना हो कि तुम में से कोई सिलसिले को बदनाम करने वाला ठहरे। फरमाया, अगरचे और लोग भी गुनाहगार थे मगर मूसा अलैहि सलाम की कौम उस वक्त दोहरी जिम्मेदार थी। बहुत कम लोग हैं जो कि दिलों को साफ करते हैं। अगर एक पखाना में से पखाना तो उठा लिया जावे मगर उसके चंद एक रेजे बाकी रहें तो किसी का दिल गवारा करता है कि इसमें रोटी खावे। इसी तरह अगर पखाना के रेजे दिल में हों तो रहमत के फरिश्ते इसमें दाखिल नहीं होते। फरमाया, मेरे वास्ते ये एक निशान है और मैं अपने अल्लाह पर यकीन रखता हूँ कि वह ऐसा ही करेगा जैसे कि उसने फरमाया। उन्नी इन्नी हाफिजो कुल्ला मन फिद्दार, वो हाफिजों का खास साधन। मगर हमारी जमात को लाजिम है कि वो निरे दावे पर ही ना रहे, उसका फर्ज है कि वो अपने आप को दुरुस्त करे और अपनी इस्लाह इस्लाह करे। जो अपनी इस्लाह नहीं करता और तकवा और तहारत इख्तियार नहीं करता, वो गोया इस सिलसिले का दुश्मन है जो उसको बदनाम करना चाहता है। और यह सिलसिला खुद खुदा ताला ने कायम किया है, इसलिए अपने अमल से वो गोया खुदा ताला की मुखालफत करता है। फिर अल्लाह ताला उसकी क्या परवाह करेगा, उसे तो अपने सिलसिले की अजमत मंजूर है। वह ऐसे लोगों से जो उसके लिए दुश्मनी का काम करें सिलसिले को साफ कर देगा। फरमाया, इल्लल्लज़ीन आलो का लफ्ज हमेशा दिल में खतरा डालता है कि कजा कदर मुकद्दर है। बारहा कुरान शरीफ को पढ़ो और इस्लाह करो। फरमाया, इल्हाम में जो ये आया है इल्लल्लज़ीन आलो अब इस्तिकबारन, ये बड़ा मुनज़िर और डराने वाला है। इसलिए जरूरी है कि बार बार कश्तिनू को पढ़ो और कुरान शरीफ को पढ़ो और उसके मुआफिक अमल करो। किसी को क्या मालूम है कि क्या होने वाला है। तुमने अपनी तरफ अपनी कौम की तरफ से जो लानत मलामत देनी थी ले चुके, लेकिन अगर इस लानत को लेकर खुदा ताला के साथ भी तुम्हारा मामला साफ ना हो और उसकी रहमत और फजल के नीचे ना हो तो फिर किस कदर मुसीबत और मुश्किल है। अखबार वालों ने किस कदर शोर मचाया और हमारी मुखालफत में हर पहलू से जोर लगाते हैं, मगर वो याद रखें कि खुदा ताला के काम बाबरकत होते हैं। हाँ, ये जरूरी है कि इस बरकत से हिस्सा लेने के लिए हम अपनी इसलाह और तब्दीली करें। इसलिए तुम अपने ईमानों और अमाल का मुआसबा करो कि क्या ऐसी तब्दीली और सफाई कर ली है कि तुम्हारा दिल खुदा ताला का आर्श हो जाए और तुम उसकी हिफाजत के साय में आ जाओ। फरमाया, अपनी इसलाह करो। अगर हमारी जमात में से किसी को तावन हुआ तो मुखालिफ ही शोर डालेंगे कि देखो टीका न कराया तो हलाक हुए, और अगर वो बचे रहे तो हंसेंगे। खुदा के काम और इबादत से हिस्सा लेने वाला वो शख्स है जो अपने दिल में समझ ले कि मैंने तब्दीली पैदा कर दी है, सहाबा रजी अल्लाह अनुम की तरह हो जाए जिस तरह उन्होंने टाट के कपड़े पहन लिए थे। फरमाया, मैं तुम्हें बार बार यही नसीहत करता हूं कि तुम ऐसे पाक साफ हो जाओ जैसे सहाबा ने अपनी तब्दीली की। उन्होंने दुनिया को बिल्कुल छोड़ दिया, गोया टाट के कपड़े पहन लिए। इसी तरह तुम अपनी तब्दीली करो। फरमाया, अजाब शदीद आने वाला है। फर्क से फर्क होता है, अगर बैत के फर्क है, अगर तुम खुदा से फर्क रखोगे तो वो तुम से फर्क रखेगा। अगर हमारी जमात में 100 आदमी मर जाएं तो हम यही कहेंगे कि उनके दिलों में फर्क था, क्योंकि हमें किसी के अंदरूनी का क्या मालूम है ईसा और मूसा के वक्त क्या हुआ। खुदा ताला के शदीद अजाब आने वाला है और वो खबीस और तय्यब में इम्तियाज करने वाला है। वो तुम्हें फुरकान अदा करेगा जब देखेगा कि तुम्हारे दिलों में किसी किस्म का फर्क बाकी नहीं रहा। अगर कोई बैत में तो इकरार करता है कि दीन को दुनिया पर मुकदम करूंगा, मगर अमल से वो उसकी सच्चाई और वफा अहद जाहिर नहीं करता तो खुदा को उसकी क्या परवाह है। अगर इस तरह पर एक नहीं 100 भी मर जाएं तो हम यही कहेंगे कि उसने अपने अंदर तब्दीली नहीं की, और वो सच्चाई और मार्फत के नूर से जो तारीकी को दूर करता और दिल में यकीन और लज्जत बख्शता है दूर रहा और इसलिए वो हलाक हुआ। फरमाया, हम दवाओं की तासीरात से मुनकर नहीं है, मगर हम कहते हैं कि उधर तुमने टीका ना कराया, और अगर चंद एक लोग मुबतलाए ताउन हुए तो वो लोग किस कदर हंसेंगे जिन्होंने टीका कराया होगा। मगर बड़ा बेवकूफ है जो कि इस दवा को भी ना पीवे और फिर उस दवा से भी मारूम रहे कि उसका मामला खुदा के साथ ठीक ना हो तो वो गोया दोनों तरफ से मारूम रहा। देखो, टीके वाले अपनी जगह असबाब पर पंजा मारते हैं और समझते हैं कि बच जाएंगे, और कुछ ताज्जुब नहीं कि इससे फायदा भी उठावें। लेकिन वो जो हमारे साथ ताल्लुक रखते हैं, अगर वो इस दवा को जो हम पेश करते हैं इस्तेमाल नहीं करते हैं और उस टीका को जो खुदा ने उनके लिए तजवीज़ किया है इस्तेमाल नहीं करते, तो अफसोस है कि वो इस टीका से भी जो गवर्नमेंट ने तैयार किया है मारूम रहे। इससे तो बेहतर था कि वो टीका ही करा लेते, क्योंकि अगर वो पूरा ईमान और उसके मुआफिक अमल नहीं रखते तो खुदा तो उनकी परवाह नहीं करेगा, और फिर उनकी मौत हसरत की मौत होगी, और इससे उनके ईमान को और भी सदमा पहुंचेगा। खुदा ताला सूरत को नहीं देखता, वो तो ये देखता है कि आया उसने मेरे मंशा के मुआफिक अपने आप को बनाया है या नहीं। अगर कोई ताउन से मरे और उसे कहा जाए तो वो जमात में था तो एक धोखा और मुगालता होगा, वो हकीकत में इससे अलग था। वरना एक मौत तो दूसरी मौत का कफारा होती है। अगर उसके अपने जज्बात और नफसानी ख्वाहिशों पर मौत आ चुकी थी और वो दुनिया के फरेबों और मकारियों से अलग हो चुका था, तो फिर क्या वजह है कि वह हलाक किया जाता है? उसका हलाक किया जाना ही इस सब्र की दलील ठहरेगी कि वो इससे अलग था। फरमाया, ताउन से मरना बेशक शहीद होता है, मगर इस वक्त खुदा ताला ने उसको एक निशान ठहराया है। इसलिए अगर ताउन से जमात तबाह हो जावे तो फिर ये नतीजा निकलेगा कि ये हमारी शामत से आई है। जैसे कि बाज जालिम तबाह लोगों ने मुझे इस किस्म के खतूत लिखे, मगर उन्हें अनकरीब मालूम हो जाएगा कि किसकी शामत है और किन के लिए आई है, मगर जमात का फर्ज है कि वो अपनी इसलाह करे। पर मैं, अगर हमारी जमात में से किसी को ताउन होगा तो उसका असर उसके ईमान पर भी पड़ेगा। वो ख्याल करेगा कि मैं तो बैत में था, मुझे क्यों ताउन हुई? खुदा किसी की जाहिरी सूरत को नहीं देखता, वो इस मंशा को देखता है जो इंसान ने अपने दिल में बनाया हुआ है। खुदा के साथ सफाई एक मुश्किल काम है। ताउन अगरचे मोमिन के वास्ते खुशी है, मगर चूंकि मुखालिफ कहते हैं कि ये तुम्हारी शामत से आई है, इसलिए अगर ये जमात इसी तरह तबाह हो जिससे दूसरे तबाह होते हैं, तो फिर तो उनको खूब सबूत मिल जाएगा कि वाकई हमारी शामत से आई है। और अगर टीका लगवाने वाले भी हलाक हो और तुम भी हलाक हो, तो फिर तो कोई तमीज नहीं रहती। इसलिए तब्दीलियां पैदा करनी चाहिए। किश्तनू में मैंने बहुत कुछ कहना था, मगर इंशाल्लाह फिर किसी दूसरे मौके पर लिखा जाएगा, इतना लिखना भी काफी है। फरमाया, मुझे ये फिक्र है कि वो मसल ना हो यके नुकसान माया व दीगर शमातते हमसाया। एक तो मरे हैं और फिर झूठे कहलाकर मरे। अगर एक तरफ मुखालिफों के हजार मौत हो तो वो नाम ना लेंगे, और हमारा एक भी मरे तो ढोल बजाएंगे। खुदा ने सूरत तो नहीं देखनी, उसने दिल देखना है, मगर लोग तो जाहिर देखते हैं। और जिस शख्स का नाम रजिस्टर बैत में है, इसे जमात में ख्याल करते हैं, वो तो सिर्फ रजिस्टर में नाम देखेंगे, लेकिन अगर खुदा का रजिस्टर में नाम नहीं है तो हम क्या कर सकेंगे? खुदा ने तरक्की का खूब मौका दिया है नफ्स को लगाम देने के लिए, इससे बढ़कर और कौन सा वक्त हो सकता है? इस वक्त से गाफिल न रहना चाहिए और मेहनत करनी चाहिए। हजरत अकदस ने इरशाद फरमाया, वो इंसान जो आप मेहनत करता है उसे सालिक कहते हैं, और जिसे खुद खुदा दे देवे वो मजलूब होता है, और जो सोया रहे तो उसे कोई क्या करे। इन्नल्लाह ला युगय्यिरु मा बिकौमिन हत्ता युगय्यिरु मा बिअन्फुसिहिम। सूरह रात आयत 12। खुदा ने मेरे इल्हाम में जो ताउन के मुतालिक है ये आयत रखी है, जो इस अमर की तरफ राबरी करती है कि तब्दीली की बड़ी जरूरत है। ये बड़ी ही खौफनाक बात है कि इंसान सुनकर कानों तक ही रहने दे और दिल तक न पहुंचे। बड़ा ही जालिम वो शख्स है जो जाहिरी हालत पर खुश हो जाता है और सच्ची इताअत की हालत नहीं दिखाता। बात सुनकर सिर्फ कान तक रखने से फायदा नहीं होता, जब तक दिल को खबर ना हो। इंसान एक दो कामों से समझ लेता है कि मैंने खुदा को राजी कर लिया, हालांकि ये बात नहीं होती। पर मैं इताअत एक बड़ा मुश्किल अम्र है। सहाबा किराम रिजवानुल्लाह अलैहिम की इताअत इताअत थी कि जब एक दफा माल की जरूरत पड़ी तो हजरत उमर अपने माल का निसफ ले आए, और अबू बकर अपने घर का मालो मता फरोख करके जिस कदर रकम हो सकी ले आए। पैगम्बरे खुदा सल्लल्लाहु अलैहि वसल्लम ने हजरत उमर से सवाल किया कि तुम घर में क्या छोड़ आए? उन्होंने जवाब दिया कि निसफ। फिर अबू बकर से दरियाफ्त किया, उन्होंने जवाब दिया कि अल्लाह और उसका रसूल घर छोड़ आया हूँ। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जिस कदर तुम्हारे मालों में फर्क है, इसी कदर तुम्हारे तुम्हारे आमाल में फर्क है। क्या इताअत एक सहल अमर है? इताअत तो छोटी सी बात नहीं और सहल अमर नहीं, ये भी एक मौत होती है। जैसे एक जिंदा आदमी की खाल उतारी जाए, वैसे ही इताअत है। फरमाया, जो शख्स पूरे तौर पर इताअत नहीं करता वो इस सिलसिले को बदनाम करता है। हुक्म एक नहीं होता बल्कि हुक्म तो बहुत हैं, जिस तरह बहिष्ट के कई दरवाजे हैं कि कोई किसी से दाखिल होता है और कोई किसी से दाखिल होता है, इसी तरह दोजख के कई दरवाजे हैं। ऐसा ना हो कि तुम एक दरवाजा तो दोजख का बंद करो और दूसरा खुला रखो। हमारे लिए तो दोहरा वक्त है। गवर्नमेंट भी एक तरह से मुखालिफ है, क्योंकि अगर गवर्नमेंट को हम पर ईमान होता तो वो हमसे कहती कि दुआ करो। फरमाया, ये वक्त बहुत ही नाजुक है, और हमारी जमात खसूसियत के साथ बड़ी जिम्मेदारी के नीचे है, गवर्नमेंट को भी टीका से जवाब दिया और खुद इसलाह भी न करे तो इसके लिए सख्त खतरा है। गवर्नमेंट तो हम पर ईमान नहीं रखती जो हमारे आसमानी टीका से फायदा उठाए, मगर तुम जो इस सिलसिले को खुदा की तरफ से मानते हो, अगर अमल ना करोगे तो खासिरत दुनिया वल आखिरा ठहरोगे। फरमाया, इधर अखबारों ने शोर मचाया है कि हम गवर्नमेंट की मुखालफत की लोगों को तालीम देते हैं। बस खूब याद रखो, जिस तरह दुनिया में एक आम कानून कुदरत खुदा का है कि तुर्बत अगर हिंदू खाए तो उसे भी दस्त आएंगे और अगर मुसलमान खाए तो उसे भी दस्त आएंगे, इसी तरह आफ्ताब माहताब की रोशनी से हर एक कौम मुश्तरक फायदा उठाती है और एक खास कानून है जो मोमिनीन के साथ बरता जाता है और वो बहुत लजीज और शीरी है और बहुत से फलों से भरा हुआ है और इन फलों के दरमियान शीरा भरा हुआ है नकनिश्तर। फरमाया, खुदा ताला ने एक खास कानून अपने बरगजीदों और रास्तबाजों के लिए रखा हुआ है। वो ऐसा टीका है कि इसमें ना निस्तर की जरूरत है ना इसमें तप आता है, जब कोई उसकी शरायत को पूरा करने वाला हो तो वो खुदा के साये में आ जाता है। तुम उसे इख्तियार करो ता तुम जाये ना हो। हर शख्स जो उसको समझे वो दूसरे को समझा दे और हाजिर गायब को पहुंचा दे ताकि कोई धोखा न खाए। याद रखो, मास इस्म नवीसी से कोई जमात में दाखिल नहीं जब तक वो हकीकत को अपने अंदर पैदा न करे। आपस में मोहब्बत करो, इतलाफ या हकूक न करो और खुदा के राह में दीवाना की तरह हो जाओ ताकि खुदा तुम पर फज़ल करे, इसे कुछ बाहर नहीं है। हर एक को वाजिब है कि खूब समझे और अपने भाई को समझा दे और घरों में औरतों को समझा दे, हाजिर गायब को बतला दे। धोखा खाने वाले बहुत होंगे क्योंकि इब्तदाई हालत है, इस्म नवीसी करवा कर को ख्याल न करे कि सिर्फ इतने ही फेल से वो खुदा की हिफाजत में आ गया। 18 अक्टूबर 1902 बवक्त शहर। फरमाया, आज कोई पहर रात बाकी होगी कि इल्हाम हुआ, इन्नी हाफिज कुल्ल मन फिर दारे वाले नजअलहू आयतन लिन्नास व रहमतन मिन्ना व कान अमरन मक्ज़िया इंदी मुआलजात। और ये भी इल्हाम हुआ मगर असल लफ्ज याद नहीं कि ईमान के साथ नजात है, यानी इन्हीं हाफिजों को एक आयत बना देंगे और इलाज हमारे पास ही है। मुझे इससे बड़ी खुशी हुई। मालूम होता है कि अब अल्लाह ताला कुछ खुला खुला दिखाना चाहता है। अब गोया बड़ा मामला है, एक कौम तमन्ना से टीका कराती है, दूसरी तरफ हम हैं जो बिल्कुल खुदा पर छोड़ते हैं। जिस वक्त मुझे ये इल्हाम हुआ उस वक्त मैंने घर में पूछा कि तुमको भी कोई ख्वाब आया है, क्योंकि देखा है कि मेरे इल्हाम के साथ उनको भी कोई मुसद्दिक ख्वाब आ जाया करता है। उन्होंने कहा, मैंने ख्वाब में देखा कि एक बड़ा बक्स अदविया का चिराग लाना किया है, जब खोला गया तो देखा कि हजारा शीशियां इसमें दवा की हैं, कोई बड़ी कोई छोटी। तब घर में ताजुब किया कि कभी कदाई 10-12 शीशियां मंगवाई जाती थी मगर ये हजारा शीशियां क्यों मंगवाई गई। ये ख्वाब भी आइंदी मुआलजात की तस्दीक करता है, मुझे बतलाया गया है, उनको दिखलाया गया है। खुदा ताला की कुदरत है कि कैसा अजीब तवारुद है। इधर इलाम में रहमत मिन्ना है, उधर रोया में दिखाया गया है कि रहमतुल्ला ने भेजा है, और फिर हकीम फजलुद्दीन की बीवी मरियम का पास होना, चराग कराना, सब मुबशरात हैं। फरमाया, इलाज हराम तो नहीं। अब देखो, अंग्रेजों ने रेल बनाई है, हम इससे फायदा उठाते हैं, तार ईजाद की है इससे फायदा उठाते हैं, तीलियां आग जलाने की विलायत से आती हैं, इसी तरह अगर उनकी दवा हो और हम इस्तेमाल करें तो कोई अर्ज नहीं। हाँ, जो खुदा बतला देवे वो हारे जे निशान नहीं है। अगर टीका करवा कर कहें कि निशान है तो ये कैसे हो सकता है। हमको अलहदा रखा जाता है, मालूम होता है कि कोई मख्फी अमर है जो बाद हजा मालूम होगा, वरना हम इनकी चीजें और अदविया इस्तेमाल करते ही हैं। फरमाया, वर रुज्जा फाजुर, कुरान शरीफ में साफ है, अल मुद्दसिर आयत 6। इसलिए जरूरी है कि सफाई के इंतजाम रखा जावे। खुदा की शान है कि यूरोप की हम सदा चीजें इस्तेमाल करते हैं, तार प्रेस रेल और बहुत सी अशिया, तक दिया सलाई से तो फायदा उठाते हैं, मगर खुदा की कोई अजीम शान हिकमत है कि हमको टीके की तरफ तवज्जो नहीं दिलाई, बल्कि फरमाया इंदी मुआलजात, और इंदी को मुकदम करके और भी ताकीद का रंग पैदा किया कि मुआलजात मेरे ही पास है। अजीब बात है कि एक तरफ तो ये कहते हैं कि जब तक ताऊनी कीड़े का तबीयत में ताल्लुक ना हो तब तक ताऊन नहीं होती, और दूसरी तरफ आप वो कीड़े दाखिल करते हैं और चेचक के साथ उसका कयास माल फारिक है। चेचक का मादा तो शीरे मादर की तरह साथ आता है, शीरे मादर के साथ आता है, मगर इसमें जन किया गया है कि बहुत सी तबाही में मादा मौजूद ही नहीं होता, सिर्फ इस जन पर टीका लगाया जाता है किसी तरह वो मादा ना आ जाए। मौलवी मोहम्मद आसन साहब ने जिक्र किया कि हजूर तुखरजु सुदूर इलल कुबूर का आगाज तो हो गया, क्योंकि इधर मौलवी नजीर हुसैन देलवी फौत हुए और इधर फतेह अली शाह फौत हुआ। حضرت اقدس نے فرمایا ہاں آپ نے خوب سمجھا. فرمایا پاس رواسا لاہور کے ٹیکہ لگوانے پر جو راضی ہوئے ہیں یہ امر ان کی شجاعت پر دلالت نہیں کرتا بلکہ تحور ہے کہ سرکار راضی ہو ہاتھ بٹایا جاوے. ابھی تک ہماری جماعت کو تو گورنمنٹ کا مخالف ہی خیال کیا جائے گا. بڑی ضرورت خدا شناسی کی ہے, سب امور خدا کے بعد ہیں جیسے ہم نے ابھی بتلایا کہ نجات ایمان کے ساتھ ہے. فرمایا جیسا کہ آج کے رویہ سے معلوم ہوتا ہے درحقیقت نجات ایمان سے ہے اور خدا شناسی کی اس وقت بڑی ضرورت ہے کیونکہ خدا شناسی کے بغیر گناہ کے ناپاک زندگی پر موت وارد نہیں ہوتی اور خدا شناسی کا پہلا زینہ یقین ہے. خدا تعالی اور اس کے عجیب در عجیب قدرتوں اور طاقتوں پر سچا ایمان اور یقین معرفت کا نور عطا کرتا ہے اور دل میں سے قوت پیدا ہوتی ہے, پھر انسان اس قوت کے ساتھ گناہ کا مقابلہ کر سکتا ہے. دیکھو یہ لوگ زنوں یعنی ٹیکہ وغیرہ پر ایک قسم کا یقین رکھتے ہیں, تو کیا ہم اپنے یقین پر بھی یقین نہ رکھیں؟ جو کچھ خدا تعالیٰ نے فرمایا ہے وہ بالکل سچ ہے اور وہ ہو کر رہے گا, کوئی طاقت اور قوت اس کو روک نہیں سکتی. یہ عجیب زمانہ ہے, واقعات خطرناک پیش آ رہے ہیں اور اس وقت کسی کو معلوم نہیں کہ کل کیا ہونے والا ہے, مگر خدا تعالیٰ نے بتا دیا ہے کہ وہ اپنے سلسلے کی حمایت کرے گا اور منفی دار کی حفاظت کا نشان دکھائے گا. اس کے بعد ساکنہ نے قادیان کے ٹیکہ لگوانے پر حضور نے فرمایا یہ ہمارے لیے مفید ہے کیونکہ فاسق فاجر لوگ بھی ہیں اور ظاہری اسباب میں سے ایک ٹیکہ بھی ہے. جب یہ لوگ اپنے زنوں یعنی ٹیکے پر یقین رکھتے ہیں تو کیا وجہ ہے کہ ہم اپنے یقین پر یقین نہ رکھیں؟ پھر مفتی محمد صادق صاحب کو مخاطب کر کے فرمایا ان سابقہ نوشتوں میں یہ تو لکھا ہے کہ مسیح موعود کے زمانے میں تعاون ہوگی, مگر یہ بھی لکھا ہے کہ نہیں کہ جس طرح کے علامات جیسے انی حافظ و کلا من فی الدار اور دوسرے ہمیں ہوئے ہیں ان کا بھی کوئی ذکر ہے کہ نہیں ہے؟ مفتی صاحب نے کہا کہ دیکھ کر عرض کروں گا. پھر فرمایا انہو آول قریا میں قریا کا لفظ ہے, قادیان کا نہیں ہے, اور قریا قیر سے نکلا ہے جس کے معنی جمع ہونے اور اکٹھے بیٹھ کر کھانے کے ہیں. وہ لوگ جو آپس میں مواخلت رکھتے ہوں اس میں ہندو اور چوڑے بھی داخل نہیں ہیں کیونکہ وہ تو ہمارے ساتھ مل کر کھاتے نہیں. قریا سے مراد وہ حصہ ہوگا جس میں ہمارا گروہ رہتا ہے. ذکر ہوا کہ حدیث میں یہ بھی ہے کہ مسیح اپنی جماعت کو کوہ طور پر لے جائے گا. اس پر حضرت اقدس نے ارشاد فرمایا اس کے یہ معنی ہے کہ تجلی گائے حق میں لے جانا, یعنی قرب اور حیبت کے مقام پر لے جائے گا کہ جس سے جماعت کی تبدیلی ہوتی ہے. کہ ایک طرف تو تعاون کو دیکھ کر اور دوسری طرف ہماری تعلیم کو دیکھ کر وہ خدا تعالیٰ کی تجلیات کو نظر میں رکھیں گے. عظیم الشان معاملہ آپڑا ہے, گورنمنٹ نے ہر ایک فرقے کو لپیٹ لیا ہے. فرمایا یہ جو لکھا ہے کہ مسیح اپنی جماعت کو کوہ طور پر لے جائے گا, اس کا مطلب یہی ہے کہ وہ اپنی قوم کو طہارت اور تقویٰ کی بلند چٹان پر کھڑا کرے گا, کیونکہ طور تجلی حق ہے, تجلی گائے حق ہے. اس لیے مسیح اپنی جماعت کو قرب اور حیبت کے مقام پر لے جائے گا. کوہ طور پر جیسا میں نے ابھی کہا ہے تجلی اور حیبت حق کی جگہ ہے جہاں تبدیلی ہوتی ہے اور انسان گناہ سے بچ جاتا ہے. بس یہ ایک تقریب پیش آ گئی ہے کہ انسان اپنی تبدیلی کرے اور خدا کا قرب اس کی حیبت سے تلاش کرے. خدا کا خوف اور حیبت گناہوں سے بچائے گی اور اس سے تقویٰ اور طہارت میں ترقی ہوگی جو قرب حق کا ذریعہ ٹھہرے گی. حیبت حق کے لیے خود اللہ تعالیٰ نے تعاون کو ایک ذریعہ اور سامان ٹھہرا دیا ہے. بڑا ہی بدقسمت ہے وہ انسان جو اس بلا اور طوفان میں بھی خدا سے نہیں ڈرتا اور اس کی آنکھوں سے آنسو نہیں نکلتے. مولوی سید محمد آسم صاحب نے عرض کیا کہ حضور یہ لوگ پہلے اعتراض کرتے تھے کہ ہم گورنمنٹ کی خوشامد کرتے ہیں, مگر اب کیا کہیں گے؟ کیا یہ کاروائی ٹیکہ کی خوشامد سے ہے کہ جس سے ہم نے اتفاق نہیں کیا؟ حضرت نواب محمد علی خان صاحب نے عرض کیا کہ ٹیکہ بھی کہاں تک لگے گا؟ اس پر حضرت اقدس نے ہنس کر فرمایا وہی مثال ہے جس کا ذکر مثنوی میں لکھا ہے کہ ایک شخص کی ماں بدکار تھی, اس نے اسے مار ڈالا. لوگوں نے کہا کہ ماں کو کیوں مار ڈالا, اس کے دوستوں کو مارنا تھا. اس نے جواب دیا کہ ایک کو مارتا دو کو مارتا आखिर कितनों को मारता, इसलिए इसे ही मारना मुनासिब था। यही हाल टीके का है। फरमाया, मेरे नजदीक ताउन के जितने अदद हैं इतने ही साल तक उसका दौरा होता है। हदीस में है कि आखिर जमाने में लोग खुदा से लड़ाई करेंगे, तो अब ये खुदा से लड़ाई है, लोग खुद कहेंगे कि खुदा से लड़ रहे हैं। हमारा इल्हाम भी है कि उजाहिद और जैसी, यानी मैं अपना लश्कर तैयार कर रहा हूं। हमें ये तो खुशी है कि समझदार लोग खूब खबरदार हो जाएंगे। खुदा की कुदरत है कि वही वक्त आ गया है और वही मौसम है जिसका जिक्र था, और इस पर खुदा ताला ने गवाही भी दे दी। अब ये ना माने तो असल में खुदा का इनकार है। ये लोग हमारे आगे हदीसें पेश करते हैं, हालांकि उसने हकम होकर आना है। फिर उनको हकम तो ये है कि फिर उनको हुक्म तो यह है कि तुमको बोलना ना चाहिए, जो हकम कहे वो मान लो। तकवा होता तो ये लोग कभी ना बोलते। अगर फिर वाकई ही उनके हाथ में कोई हदीस होती तो फिर इसे गायत मर्तबा जन का होता, मगर असल में लोगों को यकीन ही नहीं है। मगर क्या कसावत कलबी है कि जिस कदर गंदी और फोस बातें हैं और तहकीर और तोहीन मुमकिन थी, और जहां तक उनका हाथ पड़ता था वो तमाम इफ्तरा बनाए। सिर्फ चंद एक बातें गवर्नमेंट के कानून के डर से उनसे बाकी रह गई हैं। फिर मियां अहमदीन साहब, अराइज नबीस दर्जा अव्वल, साकिन गुजरांवाले से हजरत अकदस अलैहिस्सलाम बास कानूनी वजूहात पर गुफ्तगू फरमाते रहे। एक मकाम पर हजूर ने फरमाया कि कानून भी एक मोम की नाक होता है, इसलिए कच्ची बात हरगिज पेश न करनी चाहिए, और ऐसी कच्ची बात के पेश करने से तो उसका पेश न करना ही अच्छा है। नमाज मगरिब के बाद हजरत हकीम मौलाना नूरुद्दीन साहब ने एक नौ मुस्लिम पिशावरी का हाल सुनाया, जो गुज़श्ता माह में पिशावरी जमात के साथ पिशावर से आया था और हजरत से बैत की थी। इन नौ मुस्लिम साहब को अहले इस्लाम पिशावर ने इमदादी चंदा करके एक दुकान खोल दी थी। हकीम साहब ने बयान किया कि आज उसका खत आया है कि मुसलमानों ने जो इमदादी तौर पर चंदा मुझे दुकान खोल दी थी जो इमदादी तौर पर चंदे से मुझे दुकान खोल दी थी वो अब इस लिहाज से जब्त कर ली है कि मैं कादियान आ गया और बैत की। इस पर हजरत अकदस ने फरमाया, इब्तला है, सब्र करना चाहिए। फिर आज सुबह जो गुफ्तगु हिफाजत इलाही के वादों के मुताबिक हजरत अकदस अलैहिस्सलाम ने सैर में की थी, इसका इरादा हजरत हकीम मौलाना नूरुद्दीन साहब से किया और अपने इल्हाम और घर का ख्वाब सुनाया। इस गुफ्तगु में हजरत अकदस ने यह भी फरमाया, शहीद फिरका जो कि अजाब से नजात पाने वाला है वो अनामत आलम है, और जो अजाब में मुबतला होने वाला है वो मगजूब आलम है। मगजूब आलम और ज़ालीन में वही फर्क है जो एक मरीज मोरका और मदकूक में होता है कि एक जल्दी हलाक हो जाता है और एक आहिस्ता आहिस्ता हलाकत तक पहुंचता है, मगर अंजाम का दोनों हलाक होते हैं, कोई आगे कोई पीछे। फिर मुफ्ती मोहम्मद सादिक साहब ने हसबुल हुक्म हजरत अकदस व तमाम हवालाजात कुतुबे सबका के सुनाए, जिनके इरशाद हजरत अकदस ने आज सुबह की सैर में किया था, और उसका खुलासा यह है। जबूर आयत 91 बाब 91, वो जो हक ताला के पर्दा तले सुकूनत करता है सो कादरे मुतलक के साया तले रहेगा। मेरा खुदा जिस पर मेरा तवक्कुल है, यकीनन वो तुझको सयाद के फंदे से और मोलिक वबा से रिहाई देगा, वो तुझे अपने परों तले छुपाएगा, और ना उस वबा से जो अंधेरे में चलती है और ना उस मरी से जो दोपहर को वीरान करती है। तेरे आसपास 1,000 गिर जाएंगे और 10,000 तेरे दाने हाथ पर, लेकिन वो तेरे नजदीक ना आवेगी। तूने हक ताला को अपना मस्कन तैयार किया, इसलिए तुझ पर कोई आफत ना आएगी और कोई वबा तेरे खेमे के पास ना पहुंचेगी। फिर हजरत अकदस ने ये जिक्र सुनाया कि शरमपत आरिया मेरे पास मशवरा लेने आया था कि मुझे बुखार सा मालूम होता है, जिस्म गर्म है, टीका कराऊं या ना। मैंने कह दिया कि ना कराओ क्योंकि इसमें तो हरारत और ज्यादा होगी। फिर फरमाए, लोगों का दस्तूर है कि मुझसे हमेशा मशवरा दरियाफ्त करते हैं, बल्कि लेखराम के कत्ल के दिनों में एक दफा ये दवा पूछने आया तो मैंने कहा कि इस वक्त तो तुम हमें दुश्मन जानते हो कि इसके कातिल हम हैं, हमारी दवा तुमको लेनी मुनासिब नहीं है। मगर उसने कहा कि हमको यकीन है, आप दवा दे दें। फिर फरमाया, रात को मुझे एक और फिक्र इल्हाम हुआ था, भूल गया था, अब याद आया है, वो ये है, अहसिबन नासो अन यतरकू अन यकूलू आमन्ना वहुम ला युफ्तनून। इसके बाद मियां अहमदीन साहब अरायज नवीस गुजरांवाले ने मुकदमा के मुताबिक कुछ गुफ्तगू हजरत अकदस
علیہ السلام اور آپ کے موجودہ احباب سے کی۔ حضرت اقدس علیہ السلام نے ایک مقام پر فرمایا کہ ہماری مراد سزا سے نہیں ہے کہ اسے سزا ضرور ہو، ہم تو یہ چاہتے ہیں کہ جیسے یوسف کی حقیقت عزیز مصر کے سامنے کھل گئی تھی، ویسے ہی ہماری بھی حقیقت کھل جائے۔ یوسف نے جیل خانے سے بہر قدم نہیں نکالا جب تک اپنا باعصمت ہونا ثابت نہ کرا دیا۔ 19 اکتوبر 1902 بوقت سیر، حسب معمول حضرت اقدس علیہ السلام سیر کے لیے باہر تشریف لائے اور نواب محمد علی خان صاحب کے مکان کے آگے آ کر کچھ تھوڑی دیر نواب صاحب کا انتظار فرماتے رہے۔ جب نواب صاحب تشریف لائے تو حضور روانہ ہوئے اور ارشاد فرمایا کہ نئی تحقیقات نے دعوت العرض کی بہت تائید کی ہے اور اس کے معنی کھول دیے ہیں کہ وہ ایک کیڑا ہی ہے، اور پھر یہ بھی کہ بہت باریک ہے، جیسے کہ سلیمان علیہ السلام کے قصے میں ہے، تاکل من ساتہ، سورہ سبا آیت 15۔ باریک ہی تھا تو اندر اندر کھاتا رہا اور پتہ نہ لگا۔ اور تکلمہم النمل آیت 83 سے مراد بھی یہی ہے کہ تعاون ہو، کیونکہ ایک اور مقام پر قرآن شریف میں ہے کہ ہم ایک ہر ایک قریہ کو قیامت سے پہلے ہلاک کریں گے یا عذاب میں مبتلا کریں گے۔ فرمایا مغضوب علیہم کا آخر جیسے موت ہے، اسی طرح ظالین کا بھی آخر موت ہے، مگر آہستہ آہستہ، کیونکہ ضلالت کے معنی ہیں راستے سے بہک جانا، بھٹکتے پھرنا۔ آخر انسان کو جب کوئی راہ نہ ملا تو ماری جائے گا، ریگستانوں وغیرہ میں لوگ راستہ بھول کر مارے جاتے ہیں۔ لیکرام مغضوب علیہ تھا اور آتم زوال کے جلدی مر گیا، اور ایک آہستہ آہستہ سسکتا ہوا مرا، اور آریہ بھی یہود میں داخل ہیں اور ان کا ہون وغیرہ تمام رسوم یہود سے ملتی ہیں۔ بعض نے لکھا ہے کہ برہمن مصر جی اس لیے کہلاتے ہیں کہ یہ لوگ مصر سے آئے تھے۔ ایک شخص کی حالت پر حضور نے فرمایا کہ جوش والا آدمی درست ہونے کے لائق بہت ہوتا ہے مگر منافق نہیں ہوتا۔ ایک شخص نے مجھ سے بیان کیا کہ سر سید احمد صاحب سے ایک دفعہ جب میری کتابوں کے بارے میں دریافت کیا گیا تو اس نے کہا کہ ان میں ذرہ خیر نہیں ہے۔ مولوی نذیر حسین دہلوی متوفیٰ کے ذکر پر بعض احباب نے یہ عرض کیا کہ قوم اور برادری کی محبت ہی نے دراصل اسے اخفاء حق کے لیے مجبور کیا ہوا تھا۔ اس پر حضرت اقدس نے فرمایا محبت دین کی ہی محبت ہوتی ہے، صحابہ اکرام رضی اللہ عنہم کی بھی برادری، قوم اور رشتہ داریاں تھیں، مگر دشمن ہیں تو اپنے ہاتھوں سے ان کو ہلاک کیا۔ اگر ان میں نذیر حسین میں یعنی تقویٰ ہوتا تو ایسے سخت دلی کے لکھے ہوئے خط نہ پہنچتے، یہ کہہ دیتے کہ تقوی اجازت نہیں دیتا، یہ تمام امور تقوی کے خلاف ہیں، کہ قرآن شریف بین دلائل سے وفات مسیح ثابت کرتا ہے، جیسے فلما توفیتنی المائدہ آیت 118 اور قد خلت من قبل الرسل آل عمران آیت 145۔ پھر خود پیغمبر خدا صلی اللہ علیہ وسلم کا معراج میں ان کو مردوں میں دیکھنا، اور پھر تمام فرقے اسلام کے اور صوفی موت کو مانتے ہیں اور یہ لوگ اس بات کے قائل نہیں ہیں۔ سب سے پہلا اتفاق اسی امر پر ہوا کہ کل انبیاء فوت ہو چکے ہیں، صرف قوم اور برادری کو مد نظر رکھنا نذیر حسین نے انکار کیا، مد نظر رکھ کر نذیر حسین نے انکار کیا تھا۔ سنا تھا کہ نذیر حسین کہتا تھا کہ مجھے ایک ایسی بات یاد ہے کہ اگر بتاؤں تو ہزاروں آدمی مرزا صاحب کے مرید ہو جائیں، وہ تو ہزاروں داخل کراتا ہی رہ گیا، یہاں لاکھوں داخل ہو گئے۔ حجرہ نشین لوگوں کو نہ تو آسمانی منطق نصیب ہوتی ہے اور نہ زمینی۔ مولوی اسماعیل شہید صاحب آیت تسنگر بھی گئے اور شیخ سلیمان سے ملے، شاید جہاد کے لیے کہا تو انہوں نے جواب دیا کہ فقیر نے اپنے ہاتھ سے چڑیا بھی نہیں ماری، تلوار کیسے اٹھائے گا۔ انہوں نے کہا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے 363 اونٹ اپنے ہاتھ سے ذبح کیے تھے۔ پھر فرمایا اب تو میں یقین کرتا ہوں کہ نذیر حسین ہماری جماعت میں داخل ہوا، کئی مرتبہ میں نے دیکھا ہے کہ ایک آدمی زندگی میں تو قائل نہ ہوا مگر جب فوت ہو گیا تو ہماری جماعت میں داخل ہوا۔ مولوی محمد حسین بٹالوی کے ذکر پر فرمایا کہ اس عمارت کے دو کونے ہیں، ایک مہدی اور ایک مسیح۔ مہدی کی نسبت وہ کہہ چکا تھا کہ کوئی حدیث بھی جرح سے خالی نہیں ہے، جب ایک کونا گر گیا تو دوسرا کس کام کا، اسی لیے ہمارا انکار کر دیا۔ یہ مسئلہ ایک مرکب شے ہے، جیسے ایک پیالہ اگر اس کا ایک ٹکڑا ٹوٹ جائے تو باقی کس کام کا، اور ایک پہلو سے محمد حسین ہمارے مفید مطلب ہوا کہ مہدی کی تردید کر چکا۔ حکیم فضل الدین صاحب کے مقدمہ پر حضرت اقدس غور فرماتے رہے اور بہت سی باتیں سننے کے بعد حضور نے ارشاد فرمایا مقدمہ وہ بہت منحوس ہوتا ہے جس کا انجام بخیر نظر نہ آوے، اور صاف وہ مقدمہ ہوتا ہے جس کے آثار فتح و نصرت کے جلد نظر آ جائیں۔ मुकदमा बाजी अच्छी नहीं होती। बार बार हुकाम के पास जाना, उनके मत्थे लगना, मेरी राय तो यह है कि मुर्दार बसद बेगुजार सुलह कर लो। एक साहब ने कहा कि हजूर को भी शहादत के लिए जाने की तकलीफ होगी, उसने इसीलिए आपकी शहादत लिखाई है कि ये लोग तकालीफ को देकर सुलह कर लें। हजरत अकदस ने फरमाया कि हमें कोई तकलीफ नहीं, कुरान का हुक्म है कि जब गवाही के लिए बुलाया जावे तो जाओ, मैं कोई बेदस्तोपा तो हूं नहीं, हमेशा पैदल बटाला आया जाया करता था, ये तो कोई बात नहीं, चलने फिरने की आदत है, मगर ये एक मनहूस बेहसीयत सा मुकदमा नजर आता है। मोमिन को अपनी इज्जत का पास भी करना चाहिए, गंदे आदमियों से जगह पुर थी, मालूम नहीं कि खुदा को क्यों ये जगह पसंद आई। नमाज असर से पेशतर मौलवी अब्दुल करीम साहब ने अफीम अब्दुल अजीज साहब का खत सुनाया जो सहारनपुर से आया था। इसमें लिखा था कि यहाँ के लोगों में एक अजीब वलवला और शौक कादियान पहुंचने का पैदा हो रहा है। नमाज मगरिब से पहले किसी पादरी ने इस्मत अम्बिया के मुतालिक चंद एक एतराजात मौलवी मोहम्मद अली साहब के पास रवाना किए हुए थे, और नू का गुनहगार होना भी लिखा था कि उसने खिलाफ मंशा यजदी अपने बेटे के लिए दुआ की। ये एतराज मौलवी साहब ने नमाज मगरब से पहले हजरत अकदस की खिदमत में पेश किए। हजरत अकदस ने इस पर फरमाया, क्या वजह है कि उसने मसीह का जिक्र न किया कि एक अंजीर के दरख्त की तरफ गया और जानता था कि इसमें फल नहीं है, फिर वो जानता था कि सलीब मिलनी है और दुआएं करता रहा कि मुझे निजात मिले। पैगम्बर खुदा सल्लल्लाहु अलैहि वसल्लम तो अपने सबूत में फकत लबिस्तु फीकुम उमरन सूरह यूनुस आयत 17 की दलील पेश करते हैं, इसके मुकाबले का एक फिक्रा भी अंजील में नहीं है, और पैगम्बर खुदा की तमाम उम्र का ये हवाला है फकत लबिस्तु फीकुम उमरन। इस्तिग़फ़ार के असल माना तो यह है कि ये ख्वाहिश करना कि मुझसे कोई गुनाह ना हो, यानी मैं मासूम रहूं, और दूसरे माने जो इससे नीचे दर्जे पर हैं कि मेरे गुनाह के बद नतायज जो मुझे मिलते हैं मैं उनसे महफूज रहूं। बाद आज नमाज मगरिब, फिर इसके बाद अजान होकर नमाज मगरिब हुई और हजरत अकदस हसब मामूल शानशीन पर जलवागर हुए और इरशाद फरमाया, मुफ्ती मोहम्मद सादिक साहेब जो किताब सुनाया करते हैं जिसमें मशिया औरत और मसीह यहूदी आशिक सलवा का जिक्र है कि वो औरत सलवा मसीह को छोड़कर यसू के शागिर्दों में जा मिली, इसलिए उस मसीह ने ये सारा मनसूबा सलीब को बनाया, गोया एक औरत के वाकया ने उनकी सलीब तक नौबत पहुंचाई। फरमाया, जिस तरह बदजनियां इन लोगों ने निकाली हैं वैसे ही हमारा भी हक है, उनके नजदीक ज्यादा शादियां करना गुनाह है, मगर एक बाजारी औरत इतर मिलती मलती है, तेल बालों को लगाती है, बालों में कंघी करती है, और ये महंत की तरह बैठे हुए मजे से सब काम करवाते जाते हैं, ये भी पूछो कि गुनाह है या नहीं। उनको लाजिम था कि एतराज न करते, जो वाकयात उनके हाथ के लिखे हुए हैं वही पेश करने पड़ते हैं, और क्या जवाब दें, ये कोई छोटा एतराज नहीं है कि उनको कंजरियों से क्या ताल्लुक था, और अगर कहो कि इस कंजरी ने तौबा की थी तो कंजरी की तौबा का एतबार क्या, एक तरफ तौबा करती हैं एक तरफ फिर मूड़े पर बाजार में जा पहुंचती हैं, फिर एक तरफ फिर मूड़े पर बाजार में जा बैठती हैं, फिर शराब को देखो कि तमाम गुनाहों की जड़ है, उसकी तुख्मरेजी मसीह ने की, शराब के जायज रखने से करोड़ा लोगों की गर्दन पर छुरी छट गई, छुरी फिर गई, शराब के जायज रखने से करोड़ा लोगों की गर्दन पर छुरी फिर गई। जब इंसान नशे के आदि हो जाता है तो फिर छोड़ना मुश्किल है, ये नशा भी क्या शय है कि एक तरफ जिंदगी को खा जाता है दूसरी तरफ जिंदगी का शैतीर भी है, नशा वालों को नशा न मिले तो मौत तक नौबत पहुंच जाती है। फरमाया, एक दफा एक औरत मेरे पास आई और कहने लगी कि मुझे 3 दिन से नशा नहीं मिला, इसकी हालत बहुत रद्दी थी और नशे के लिए मुझसे पैसा तलब करती थी। मैंने ताज्जुब किया कि यह ना रोटी का सवाल करती है न कपड़े का, और नशे के लिए बेकरार है, इसे आदत होगी और अब उसकी जिंदगी का गोया जुज्व हो गया है, इसलिए उसको अपने बयान में सच्चा जानकर मैंने एक पैसा उसे दे दिया। इस मौके पर हजरत अकदस ने हकीम मौलाना नूरुद्दीन साहब से सवाल किया कि कितने अरसे के बाद इंसान किसी नशे का ऐसा आदी हो जाता है कि फिर उसे छोड़ नहीं सकता और मजबूर हो जाता है। हजरत हकीम साहब ने कहा कि किसी जगह शायद नजर से तो नहीं गुजरा, मगर 40 दिन में ऐसा हो सकता है। हजरत अकदस ने फरमाया, हर एक शय के लिए 40 दिन ही है, बात यह है कि शराब और इसके बैन और भिरा भंग अफ्यून वगैरह ऐसी खराब शय हैं कि इनसे मिट्टी पलीद होती है, मगर फिर वो मजहब कैसे अच्छा हो सकता है जिसमें ऐसी तालीम हो। हाँ, एक सूरत है ये नशा छूट सके कि जेल खाने में बंद हो, दारोगा भी ऐसा हो कि किसी से साजिश न करे, फिर शायद ये आदत छूट जावे। फरमाया, याहिया तो नशा नहीं पीते थे, تو معلوم ہوا کہ اس وقت بھی منع تھا، مسیح نے مرشد کی تقلید کیوں نہ کی؟ شاید کوئی یہ اعتراض کرے کہ اوائل اسلام میں تو حرمت نہیں تھی، 13 برس کے بعد حرمت ہوئی، تو جواب یہ ہے کہ اسلام تو آہستہ آہستہ صفائی کرتا جاتا تھا اور قوم بن رہی تھی، یا قوم بن گئی تو حکم آ گیا. ابتدا میں تو صحابہ کو یہ مصیبت تھی کہ پانی بھی بھولا ہوا ہوگا، شراب کا کیا ذکر ہے. شیعوں کے مجھ سے سید علی آئری کے رسالے کا ذکر ہوا، جس میں مصنف نے ہمارے مقابلے میں اہل سنت کو خطاب کیا ہے کہ تم اور ہم ایک ہیں. حضرت اقدس نے اس پر ارشاد فرمایا، سنیوں کو تو ایک کر دیا، اب ان کو چاہیے کہ خارجیوں کو بھی ایک کریں، ان کا بھی حق ہے، پھر کبھی مل کر علی اور عثمان کو گالیاں دے دیا کریں، اور کبھی وہ ابو بکر و عمر کو دے دیا کریں. ہمیں خدا نے اس لیے مامور کیا ہے کہ جو حد سے زیادہ شانیں خدا کے مخلوق کی بنائی ہوئی ہیں ان کو دور کریں. اس کی صدار سنی بھی ہیں، ان میں بھی شرک بہت پھیلا ہوا ہے. پھر حضرت اقدس نے آج کے علامات سنائے، آج یہ الہام ہوئے، یریدونا ان یطفئوا نورک، یریدونا یتخطفوا عزک، انی معک وما علیک. پھر فرمایا، خدا تعالیٰ ہمیں اکیلا کمزور ضعیف پا کر ہماری حمایت پر آسمان سے تار بھیج دیتا ہے. 20 اکتوبر سن 1902 بوقت سیر. حسب معمول حضرت اقدس سیر کے لیے نکلے اور تعاون کے ذکر پر فرمایا، اس موسم میں آج کل عموماً گلٹیاں بغل وغیرہ میں نکلا کرتی ہیں، مگر جب تک ان کے ساتھ کوئی زہریلا مادہ نہ ہو تب تک تعاون نکل آتی. ایک شخص کے 4 سوال دہلی سے آئے تھے جو کہ عیسائیوں کی طرف سے اس پر ہوئے تھے، وہ شیخ یعقوب علی صاحب نے پڑھ کر سنائے. اول سوال اس مضمون پر تھا کہ انجیل میں لکھا ہے کہ اول کلام تھا اور کلام سے خدا ہوا اور خدا کے روح سے مسیح پیدا ہوا اور قرآن نے بھی اسے کلمہ فرمایا. اس پر حضرت اقدس مسیح موعود علیہ السلام نے فرمایا، کلمہ تو میرے الہام میں میرا نام بھی رکھا گیا ہے، تم اس کے معنی بتلاؤ، پھر ہم اس کے بتلائیں گے. اگر کہو گے خدا تعالیٰ فرماتا ہے، یومنو باللہ و کلماتی، سورہ آراف آیت 169، ما نفذت کلمات اللہ، سورہ لقمان آیت 28. معلوم ہوا کہ قضاء و قدر کا نام بھی کلمہ ہے. روح کی 2 قسمیں ہوتی ہیں، روح شیطان اور روح اللہ. پہلا لفظ ولد الزنا اور دوسرا سیل پر بولا جاتا ہے. دوسرا سوال اس مضمون کا تھا کہ جو قرآن اور انجیلوں کا مصدق ہے تو کیا اناجیل صحیح ہیں؟ اس پہ حضور نے فرمایا، مصدق کے معنی قرآنی طور پر یہ ہیں کہ جو کچھ صحیح تھا اس کی تو نقل کر دی اور جو نہیں لیا وہ غلط تھا. پھر انجیلوں کا آپس میں اختلاف ہے، اگر قرآن نے تصدیق کی ہے تو بتلاؤ کون سی انجیل کی ہے. قرآن نے یوحنا متی وغیرہ کی انجیل کی کہیں تصدیق نہیں کی، ہاں پترس کی دعا کی تصدیق کی ہے. اسی طرح کون سی تورات کہیں جس کی تصدیق قرآن نے کی؟ پہلے تورات تو ایک بتاؤ، قرآن تو تمہاری تورات کو محرف بتلاتا ہے اور تمہیں خود اختلاف ہے کہ تورات مختلف ہے. تیسرا سوال، قرآن نے خود رسول اللہ کو کہا، ان کنت فی شک، سورہ یونس آیت 95. اس پہ حضور نے فرمایا، اول یہ بتلاؤ کہ رسول اللہ صلی اللہ علیہ وسلم کو جو حکم دیا گیا تھا کہ ماں باپ کی عزت کرو، ان کے والدین کہاں تھے؟ ہاں یہ شک کا لفظ اول مسیح پر وارد ہو سکتا ہے، کیونکہ اگر وہ قربان اور فدیہ دینے کے واسطے آیا تھا اور یہ قطعی فیصلہ تھا تو اس نے کیوں کہا کہ اے خدا یہ پیالہ مجھ سے ٹال دے؟ معلوم ہوا کہ اسے ضرور شک تھا. قرآن میں جہاں شک کا لفظ ہے ہر ایک مخاطب کی طرف ہے، نہ کہ خاص رسول اللہ صلی اللہ علیہ وسلم کی طرف. خدا نے ہمیں قاعدہ بتلایا ہے کہ جو بات قرآن کے مطابق ہو اس پر عمل کرو اور جو مخالف ہو اسے رد کر دو. کلمہ والی بات تو ہم تھوڑے دنوں تک خود شائع کرنے والے ہیں، یہ تو کلمہ کلمہ لیے پھرتے ہیں، اور یہاں خود میرا الہام ہے، انت منی بے منزلت اولادی. فرمایا، جو معمور ہو کر آتا ہے اس کی ذاتیات سے الہام وابستہ نہیں ہوتے، وہ تو شریعت کا شارع ہوتا ہے. جس طرح حضرت مسیح کے وقت شریعت شارع کی محتاج تھی، اسی طرح اس وقت بھی شریعت شارع کی محتاج ہو رہی تھی، کیونکہ جس طرح اس وقت یہود کے 72 فرقے تھے، اسی طرح اسلام کے 72 فرقے ہو گئے. اب خدا ان سب کو ملا کر ایک بنانا چاہتا ہے. حضرت اقدس نے فرمایا، رات کے 3 بجے کے قریب مجھے الہام ہوا، وَإِمَّا نُرِيَنَّكَ بَعْضَ الَّذِي نَعِدُهُمْ لِلسِّلْسِلَةِ السَّمَاوِيَّةِ أَوْ نَتَوَفَّيَنَّكَ جَفَّ الْقَلَمُ بِمَا هُوَ قَائِنٌ قُلْ إِنَّمَا أَنَا بَشَرٌ مِثْلُكُمْ يُوحَى إِلَيَّ أَنَّمَا إِلَٰهُكُمْ إِلَٰهٌ وَاحِدٌ وَالْخَيْرُ كُلُّهُ فِي الْقُرْآنِ فَاتَّقُوا النَّارَ الَّتِي وَقُودُهَا النَّاسُ وَالْحِجَارَةُ أُعِدَّتْ لِلْكَافِرِينَ. معلوم ہوتا ہے کہ آدمی 2 قسم کے ہیں، ایک وہ کہ جانتے تو نہیں مگر ان میں ابھی انسانیت ہے، دوسرے وہ جن کے آنکھ، کان فہم وغیرہ سب جاتے رہتے ہیں اور ہجارہ میں داخل ہیں، وہ بھی جہنم میں داخل ہوں گے، جو کہ سمجھے ہوئے تو ہیں مگر بعض تعلقات دنیاوی کی وجہ سے وہ قبول نہیں کرتے۔ معلوم ہوتا ہے اس میں کوئی تجویز ہے اور اس کو ابھی مخفی رکھا ہے، یہ بھی معلوم ہوتا ہے کہ ترقی ہونے والی ہے اور اللہ کریم کو چشم نمائی کرنے والے ہیں، اور یہ بھی فرمایا کہ جو کچھ ہمارے ارادے میں ہے وہ ہو چکا، اب ٹل نہیں سکتا۔ لم یکن الذین کفروا من اہل الکتاب منفکین حتی تاتی یوم البینہ، یہ براہین کا میرا الہام ہے، مجھے خدا نے اس لیے بھیجا ہے کہ ان اہل کتاب کو بینہ دکھلا کر دم بخود کیا جاوے، ان قریب سمجھ لیویں گے کہ ان کا کوئی مفر نہیں۔ مسلمانوں نے تو اقبالی ڈگری اپنے اوپر عیسائیوں کو دے دی، آؤ وہ فیصلہ ہمارے ساتھ بھی کرو جو انبیاء کے ساتھ ہونا چاہیے، تاکہ آسمان سے اس کا فیصلہ ہو۔ تم کہتے ہو مسیح کلمت اللہ ہے، ہم کہتے ہیں ہمیں خدا نے اسے بھی زیادہ درجہ دیا۔ اگر یہ اعتراض ہو کہ مسلمان تم کو کافر کہتے ہیں تو دیکھو تم کو رومن کیتھولک کافر کہتے ہیں اور تم ان کو کافر کہتے ہو، اور ڈوئی سب کو کافر کہتا ہے، میرے پاس تو خدا کی گواہی ہے اور اس کے نشانات ہیں، نہ کسوف و خسوف تھا، نہ جماعت تھی، نہ اس کی ترقی تھی، نہ تعاون تھی، یہ سب باتیں مجھے قبل از وقت بتلائی گئیں۔ اس ملک پر اتفاقاً افلاس کا سخت صدمہ آیا، اور اس وجہ سے بہت بھوکے اور خبیث طبع لوگ جو نرے روٹی کے طالب تھے اس عیسائی فرقے میں چند روپیوں کے لالچ میں شامل ہو گئے۔ اب یہ معلوم ہوتا ہے کہ دانیال اور حزقیل نبی کی کتابوں سے یہ پایا جاتا ہے کہ یہ ایک آخری جنگ ہے جو کہ شیطان کی لڑائی کہلاتی ہے، اور خود شیطان نے تو لڑائی کرنی نہیں بلکہ انہی لوگوں کے ذریعے سے ہو رہی ہے۔ بس ایسی لڑائیوں سے یہ ہمارے مخالفین کو خنسا بنا دیں گے اور آخر بات ہم پر ہی آ کر پڑے گی۔ ان مخالفوں کا یہ مذہب ہے کہ کلمت اللہ اور روح اللہ خالق اور مسیح شیطان سے بری اور آسمان سے دوبارہ دنیا میں واپس آنے والا، یہ سب صفات حضرت مسیح ہی میں ہیں۔ کمبخت خدا جانے کہاں کے کہاں چلے جاتے ہیں، پھر کہتے ہیں آنچے خوباں ہم دارن تو تنہا داری۔ پھر یہ مصرع تو حضرت مسیح کے بارے میں لکھنا چاہیے، نہ کہ آ حضرت صلی اللہ علیہ وسلم پر، اور ان لوگوں کے خیال کے موافق تو آ حضرت صلی اللہ علیہ وسلم تو قتل دجال سے دست بردار ہو گئے، کیونکہ مسیح نے آ کر جو قتل کرنا ہوا، اور اول حصہ بھی مسیح کا ہوا اور آخر حصہ بھی مسیح کا، ابتدا میں کلمہ تھا اور کلمہ خدا کا کلام تھا وغیرہ وغیرہ، یہ سب الحاقی عبارتیں ہیں، ان کے پاس الحاقی عبارتیں ہوئیں اور ہمارے پاس اصل۔ آخر پر ان کا یہی جواب ہوتا ہے کہ مرزائیوں سے بات نہ کرو، ایک درخت کی چھوٹی اور کمزور شاخ تو ایک چڑیا کو بھی ناز سے اپنے اوپر بٹھا لیتی ہے، لیکن اگر اس کے اوپر مور بیٹھنا چاہے تو ایک سیکنڈ کے لیے برداشت نہیں کر سکتی۔ زمانہ اور قرائن کے لحاظ سے دیکھو کہ جو باتیں تم مسیح پر چسپاں کرتے ہو وہ پورے طور پر ہم پر چسپاں ہوتی ہیں۔ قیمتی پیشگوئیاں آمد ثانی پر تھیں، وہ سارے کا سارا تھیلا ہم نے چھین لیا۔ آمد اول میں تو ساری ذلت اور مار کھانے والی پیشگوئیاں ہیں، اور جلال اور عظمت والی تو آمد ثانی پر تھیں جو کہ ہم کو ملی۔ قرآن آیت اندہ علم السا الزخرف 86 پر حضرت اختص نے ارشاد فرمایا کہ یہ بات واقعی ہے اور قرآن پاک سے بھی ثابت ہے کہ سات سے اس جگہ مراد یہودیوں کی تباہی کا زمانہ ہے، یہ وہی زمانہ تھا اور جس سات کے یہ لوگ منتظر ہیں اس کا تو ابھی کہیں پتہ بھی نہیں ہے۔ ایک پہلو سے اول مسیح کے وقت یہودیوں نے بدزنی بدبختی لے لی، اور دوسرے وقت میں نصارہ نے بدبختی کا حصہ لے لیا، مسلمانوں نے بھی پوری مشابہت یہود سے کر لی۔ اگر ان کی سلطنت یا اختیار ہوتا تو ہمارے ساتھ بھی مسیح والا معاملہ کرتے۔ فرمایا جس طرح کھانگر بھینس کا دودھ نکالنا بہت مشکل ہے، اسی طرح خدا کے نشان بھی سخت تکلیف کی حالت میں اترا کرتے ہیں، جیسے حضرت موسیٰ علیہ السلام کو بنی اسرائیل نے کہا تھا کہ انا علی مدرکون، سورہ شعراء آیت 62۔ وہ ایسا سخت مشکل کا وقت تھا کہ آگے سے بھی اور پیچھے سے بھی ان کو موت ہی موت نظر آتی تھی، سامنے سمندر اور پیچھے فرعون کا لشکر۔ اس وقت موسیٰ علیہ السلام نے جواب دیا کلا ان معی ربی سیادین، شعراء آیت 63۔ بس ایسی ضرورتوں اور ابتلاء کے اوقات میں نشان ظاہر ہوا کرتے ہیں، جبکہ ایک قسم کی جان کندنی پیش آ جاتی ہے، کیونکہ خدا کا نام غائب ہے، اس لیے جب نہایت ہی اشد ضرورت بنتی ہے تو امور غیبیہ ظاہر ہوا کرتے ہیں۔ دیکھ رام کے قتل کی طرز اور وضع اور وقت اور تاریخ وغیرہ سب کچھ کس صفائی سے بتلایا گیا، مگر بے ایمانوں کے واسطے تھوڑا سا شبہ اور ایمان والوں کے واسطے تھوڑی سی بات ایمان کے لیے باقی رکھ لی تھی، بے ایمانی کی بات یہ ہوئی جو کہا کہ شاید ان کی جماعت میں سے کسی نے اس کو قتل کر دیا ہو. بعد نماز مغرب، بعد ادائے نماز مغرب، حضور علیہ الصلوۃ والسلام حسب معمول اجلاس فرما ہوئے تو قادیان میں جو چوڑوں میں چند آدمی مر گئے ہیں بہی وجہ کے ان ایام میں، انہوں نے کئی ہلاک شدہ بھینسیں کھائی تھیں، ان کا ذکر ہوا. اس دوران میں آخر تعاون کا تذکرہ آیا، اس پہ حضور نے فرمایا ایک بار مجھے الہام ہوا تھا کہ خدا قادیان میں نازل ہوگا اپنے وعدے کے موافق، اور پھر یہ بھی تھا اِلَّا الَّذِينَ آمَنُوا وَعَامِلُوا الصَّالِحَاتِ. فرمایا تعاون کے خوفناک نتائج یہ بھی ہیں کہ آخر کو جنگل بنا دیتی ہے. اس پر حضرت حکیم مولانا نور الدین صاحب نے عرض کیا کہ حضور میں نے پڑھا ہے کہ جو یہ نئی آبادی بار میں ہوئی ہے اس میں پرانی آبادیوں کے نشانات ملے ہیں، اور یہ لکھا ہے کہ یہ قطاعت آباد تھے اور تعاون سے ہلاک ہوئے تھے. اس پہ حضرت اقدس مسیح پاک نے فرمایا خاموزی توا لوگ ہزاروں ہی مر جاویں مگر جی یہ چاہتا ہے کہ خدا تعالیٰ کا جلال ظاہر ہو اور دنیا کو خدا کا پتہ لگے اور ثبوت ملے کہ کوئی قادر خدا بھی موجود ہے. اس وقت دہریت اور الہاد بہت پھیلا ہوا ہے، خدا تعالیٰ کی طرف سے بے پرواہی ظاہر کی جاتی ہے، اور جن لوگوں نے بظاہر خدا تعالیٰ کے اقرار بھی کیا ہے انہوں نے یا تو خطرناک شرک کیا ہے مشرک، اور پھر جنہوں نے بظاہر توحید کے اقرار بھی کیا ہے جیسے مسلمان انہوں نے بھی دراصل شرک اختیار کر رکھا ہے اور مسیح کو خدا کے سوا سے متصف ٹھہرا رکھا ہے. علاوہ بریں خدا تعالیٰ کی حکومت کے نشان ان کے اعمال سے ثابت نہیں ہوتے، اعمال میں سستی اور بے باکی اور گناہوں پر دلیری پائی جاتی ہے جس سے صاف معلوم ہوتا ہے کہ خدا کا خوف دلوں پر نہیں رہا. اس لیے میں چاہتا ہوں کہ اس بے باکی کے دور میں بے شک ہزاروں ظالم تباہ لوگ ہلاک ہوں لیکن وہ دوسروں کے لیے عبرت ہوں اور وہ خدا تعالیٰ کی قدرتوں اور طاقتوں پر ایمان لانے والے ہوں. دیہات کے لوگ تو جنگل کے واسیوں کی طرح ہیں مگر شہروں میں جو تعلیم یافتہ ہیں ان کی حالت بہت ہی ناگفت و بہ ہو رہی ہے. میں دیکھتا ہوں کہ مسلمانوں میں بھی اعلی کلمۃ اللہ اور اپنے اعمال کی اصلاح اور تبدیلی کا جوش نہیں ہے. باپ دادے سے لا الہ الا اللہ سن لیا اسی کو کافی سمجھا، اعمال کی پرواہ نہیں کی. پر میں یہ جو الہام ہو چکا ہے انہو آول قریہ، اگر منتشر کرنے کا قانون منسوخ نہ ہوتا تو اس مفہوم کو اس الہام میں داخل سمجھا جا سکتا، مگر اب جبکہ سب جگہ قانون منسوخ ہو گیا ہے تو صاف معلوم ہوتا ہے کہ اللہ تعالیٰ کا منشا یہی ہے. جیسے کہ دوسرے الہام لولا الاکرام لحلق المقام سے پایا جاتا ہے، اس میں ایک شوکت بھی ہے اور چشم نمائی بھی ہے. جیسے ایک مجرم کو جج 3 سال کی سزا دے اور ساتھ ہی کہہ دے کہ اصل میں 14 سال قید کی سزا کے لائق تھا مگر عدالت رحم کر کے 3 سال سزا دیتی ہے، اسی طرح پر یہ الہام ظاہر کرتا ہے کہ دراصل یہ جگہ بھی ایسی تھی کہ ہلاک جاتی مگر خدا تعالیٰ اپنے سلسلے کا اکرام ظاہر کرنا چاہتا ہے کہ اسی اکرام کی وجہ سے اسے ہلاکت سے بچا لیا اور اس طرح پر یہ نشان ٹھہرا. فرمایا میری نصیحت اس وقت جماعت کو یہ ہے کہ یہ دن بڑے سخت اور ہولناک ہیں، اس لیے جہاں تک ہو سکے اپنے دلوں کو اور آنکھوں کو برے جذبات سے روکیں اور اپنے اعمال اور چال چلن میں خاص تبدیلی پیدا کریں. یہ وقت خاص تبدیلی کا ہے اور خدا تعالیٰ سے دعائیں مانگنے کا ہے. پس اس وقت خدا تعالیٰ سے سچا تعلق پیدا کرو. میں نے سنا ہے کہ ایک شخص عین شادی کے دن تعاون سے مر گیا. دنیا کی بے ثباتی کی یہ کیسی عبرت بخش مثال ہے، اگر دانش مند غور کرے تو ایک طرح سے یہ دن بڑے عجیب ہیں، ان پر نظر کرنے سے موت یاد آتی ہے اور خدا تعالیٰ کی ہستی پر یقین پیدا ہوتا ہے، اور یقین ہی ایک ایسی شے ہے جو اعلیٰ درجے کے لذت اور سرور صادق الیقین کو بخشتا ہے جو کسی اور کو میسر نہیں آ سکتے.